सँगै बस्दा दादा दिदी हजुर बारामा, स्कुलमा झैँ कति धेरै सिक्ने कुरा, घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ, भान्सातिर आमालाई काम सघाएनी हुन्छ, चराहरू घर नजिकै चिरिबिरी गर्छ, गाई बस्तुलाई नानी बाबु कति मन पर्छ, घरको सफाई बारीको घाँस काटे पनि हुन्छ, ठुलासँग मनका कुरा साटे पनि हुन्छ, चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला, प्रतिभालाई देखाउन गर्न हुन्न ढिला।
नमस्कार, रेडियो बाल सिकाई कार्यक्रम अन्तर्गतको शिक्षक तथा अभिभावकहरूको लागि तयार पारिएको कार्यक्रमको 21 अङ्कमा तपाईँहरूलाई स्वागत छ। यो कार्यक्रम देशभरका आधारभूत शिक्षकहरूको पेशागत विकास तथा अभिभावकहरूमा असल अभिभावकत्वबारे जानकारी दिन तयार पारिएको हो।
यो कार्यक्रम रातोबंगला फाउन्डेशन, रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो।
आज पनि हामी शिक्षकको लागि रोचक कुराकानी तथा आकर्षक शिक्षण विधिहरू लिएर आएका छौँ, साथै अभिभावकहरूको लागि अभिभावकत्वका रमाइला कुराहरू लिएर आएका छौँ।
आजको कार्यक्रममा केही लेख्नुपर्ने कामहरू हुन सक्ने भएकाले तपाईँहरूले आफ्नो साथमा कापी र कलम लिएर बस्नुहोला।
शिक्षक साथीहरू, अबको खण्डमा हामी गणितलाई कसरी रमाइलो तरिकाले पढाउनु पर्छ र प्राथमिक तहमा गणित सिकाउने के कस्ता सामग्रीहरूको प्रयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्नेछौ।
यस विषयमा रातोबंगला स्कूलका प्राथमिक तहमा पढाउँदै आउनुभएका शिक्षक निभा मानन्दरसँग कुराकानी गर्नेछौ।
नमस्ते निभा मिस।
नमस्ते अति मिस।
आज हामी गणित विषयको बारेमा छलफल गर्नेछौ। गणित विषय भनेपछि धेरै विद्यार्थीहरूको लागि चाहिँ यो डर, त्रास अनि गाह्रो विषय लाग्दछ, किन होला मिस?
विद्यार्थीलाई गणित विषय गाह्रो लाग्ने कारण चाहिँ एउटा, सर्वप्रथम आफूले नबुझेको कुरा शिक्षकलाई सोधिदिँदाखेरि शिक्षकहरूले बच्चाहरूलाई बुझ्ने तरिकाले नबुझाइदिनु एउटा भयो, अनि विद्यार्थीहरूलाई कन्सेप्ट कुनै बेला क्लियर भएको हुँदैन, त्यो बेला अब शिक्षकले सही तरिकाले उहाँलाई बुझाइदिनु भएन भने त्यो कन्फ्युजन बच्चाहरूलाई पछिसम्म पनि हुने गर्दछ, अनि त्यही कारणले नै बच्चाहरूमा चाहिँ डर, त्रासहरू हुने गर्दछ। जस्तै अब कसैलाई ज्यामिति गाह्रो लाग्छ भने कसैलाई अङ्कगणित गाह्रो लाग्न सक्छ, चाहिँ बच्चाहरूको आफ्नो इच्छा अनुसार पनि हुन्छ, कुनै चाहिँ सजिलैसँग लिन सक्ने हुन्छ भने कसैलाई त्यही कुरा नै गाह्रो लाग्नै सक्छ, त्यो सबै शिक्षकले कसरी सिकाउनु हुन्छ त्यसमा पनि भर पर्छ।
भनेपछि विद्यार्थीहरूलाई गणित विषय सरल तरिकाले कसरी पढाउन सकिन्छ र तपाईँले कसरी पढाउँदै आउनु भएको छ?
गणित विषयलाई किताबको अभ्यासहरूले मात्र होइन कि अभ्यास गर्नुभन्दा अगाडि हामीले पाठसँग सम्बन्धित खेलहरू खेलाएर बच्चाहरूको ध्यान आकर्षण गराएर बच्चाहरूलाई रमाइलोसँग पाठ सम्बन्धी खेलहरूमा संलग्न गराएर बच्चाहरूको आत्मविश्वास बढाएर खेलहरू खेल्दाखेरि बच्चाहरूलाई रमाइलो लाग्छ, धेरै रणनीतिहरू पनि सिक्छन् र एकअर्कासँग अन्तरक्रिया गर्न पनि सिक्छन् र उनीहरूको गणित प्रति रुचि पनि बढ्दै जाने हुन्छ। खेलहरू खेलाइसकेपछि हामीले म्यानुपुलेटिभ्सहरू यानि सामग्रीहरू प्रयोग गरेर बच्चाहरूको ध्यान आकर्षण पनि गर्न सक्छौ। जस्तै म्यानुपुलेटिभ्समा पनि बेस्ट एन्ड ब्लक्सहरू, टुथपिकहरू, जुन चाहिँ बच्चाहरूले हातले समाएर छोएर गएर सिक्न सक्ने हुन्छन्, त्यस्तो सामग्रीहरू प्रयोग गरेर हामीले बिस्तारै प्रोसेसतिर लान सक्छौ, प्रोसेस र कन्सेप्ट सँगसँगै पनि लान सक्छौ।
गणित सिकाउँदाखेरि यो कन्सेप्चुअल नलेज, अवधारणागत ज्ञानलाई प्रक्रियागत ज्ञान, प्रोसिड्युर नलेजसँग कसरी सम्बन्धित गराउन सकिन्छ?
गणितमा धारणागत ज्ञान र प्रक्रियागत ज्ञान सँगसँगै लान सकिन्छ। कसरी भन्नुपर्दाखेरि जस्तै अब हामीले सुरुमा खेल खेलाउने गर्छौँ, जस्तै अब हामीले अब जोड सिकाउनु पर्यो, जोड सिकाउँदाखेरि हामीले पहिला कुन खेल खेलाउने भन्दाखेरि हामीले तासको खेलहरू खेलाउन सक्छौँ, अथवा ढुङ्गाहरू सँगै राखेर दुईटा ढुङ्गा एक ठाउँमा राखेर अनि अर्को ढुङ्गा अर्कोतिर राखेर दुई ठाउँको ढुङ्गाहरू जोड्दाखेरि कतिवटा ढुङ्गा हुन्छ त भनेर त्यसरी पनि हामी गर्न सक्छौँ र त्यो चाहिँ हाम्रो कन्सेप्ट वाइज भयो अनि कन्सेप्टलाई सँगसँगै त्यो देखाएर हामीले त्यो ढुङ्गाको उदाहरण देखाइसकेपछि सँगसँगै बोर्डमा चाहिँ हामीले 2+2 जोडेर 4 हुन्छ भनेर लेखेर हामी कन्सेप्ट र प्रोसेसलाई सँगसँगै देखाउन सक्छौँ। अर्को एउटा उदाहरण भन्नाले हामीले गुणनको तालिका बनाउनु पर्दाखेरि बच्चाहरूलाई हामीले 2+2 भनेर मात्र नसिकाइकन एउटा तालिका जसमा चित्र र लेखाई अनि गुणन गरेको अङ्क पनि समावेश गरेर एउटा तालिका बनाउन लाउन सक्छौँ, जसमा हामीले अब उदाहरणको लागि 2 गुणनको तालिका बनाउनु पर्दाखेरि 2 आउनेहरू के देखेछौ भन्दाखेरि एउटा मान्छेको आँखा अनि त्यसैलाई नै आधार मानेर हामीले 2 तालिका बनाउन लाउँदाखेरि पहिला एउटा मान्छेको मुख बनायो, त्यसमा 2 आँखा बनायो अनि त्यसपछि एकजना मान्छे 2 आँखा हुन्छन् भनेर लेख्यौं, त्यसपछि 2+1 भनेर लेखौं, त्यसपछि अर्को दोस्रो नम्बरमा 2 मुख बनायौं र अनि 2 मान्छेका 4 आँखा हुन्छन् भनेर लेख्न लगाउने र 2+2 भनेको 4 हुन्छ भनेर पनि लेख्न लगाउने। यसरी हामीले चित्रको माध्यमबाट र लेखाइको माध्यमबाट अनि त्यसपछि गुणनको माध्यमबाट हामीले बच्चाहरूलाई सजिलैसँग गुणनको तालिका बनाएर उनीहरूलाई गुणन सिकाउन सक्छौ। यति देखाइसकेपछि बच्चाहरू गणितको कन्सेप्ट प्रोसेसहरू बुझिसकेपछि मात्र हामीले किताबको अभ्यासतिर लग्यो भने बच्चाहरूले गणितमा अझ धेरै रुचि पनि बढ्छ, सजिलैसँग सिक्ने पनि हुन्छ।
प्राथमिक तहमा गणित शिक्षण गराउँदाखेरि के कस्ता सामग्रीहरू प्रयोगमा ल्याउन सकिन्छ, तपाईँले के कस्तो सामग्रीहरू प्रयोगमा ल्याउनु भएको छ?
प्राथमिक तहमा प्रयोगमा ल्याउन सक्ने सामग्री भन्नु पर्दाखेरि तासहरू चाहिँ हाम्रो हरेक घरमा हुने गर्दछ र तासहरूलाई एकदमै प्रयोगमा ल्याउन सकिन्छ, जस्तै अब जोड घटाउ गुणन सबैमा तासको सहायता लिन सक्छौ। तासको धेरै खेलहरू खेलाएर बच्चाहरूलाई गणितका धेरै पाठहरू सिकाउन सक्छौ। त्यसपछि हामीले बिउहरू जस्तै राजमाको बिउहरू या अरू कुनै बिउहरू सोयाबिनको बिउहरू प्रयोग गर्न सक्छौँ र गाउँघरमा सजिलै पाइने ढुङ्गाहरू छाना काठहरू प्रयोग गर्न सक्छौँ र छ भने टुथपिकहरू प्रयोग गर्न सक्छौँ र बेस्ट इन ब्लक्सहरू अब प्लेस भ्यालुहरू सिकाउनु पर्यो भने बेस्ट इन ब्लक्स भयो भने हामीलाई धेरै नै सजिलो हुन्छ। तर अब बेस्ट इन ब्लक्स नभएको खण्डमा चाहिँ हामीले 1 रूपमा बिउहरू अनि 10 रूपमा काठको टुक्राहरू 100 लागि चाहिँ हामीले 4 कुनी गरेर कागजको टुक्राहरू या कार्डबोर्डको टुक्राहरू बनाउन सक्छौँ र 1000 लागि चाहिँ हामीले पिठोको कार बनाएर चाहिँ हामीले 1000 पनि बनाउन सक्छौँ। हामीले प्रयोग गर्न मिल्ने भनेको डाइस पनि हो, डाइस नभएको खण्डमा चाहिँ हामीले पिठोको डाइसहरू सजिलैसँग बनाएर पिठोमाथि हामीले अङ्कहरू अथवा थोप्लाहरू बनाएर हामीले डाइस पनि बनाउन सक्छौँ र यो गणितका विभिन्न पाठहरू पढाउनको लागि एकदमै उपयोगी हुन्छ। धन्यवाद।
शिक्षक साथीहरू सुनिहाल्नुभयो, गणित शिक्षण गर्दा सिधै गणितका पाठहरूलाई सिकाउनु भन्दा विभिन्न खेलहरू र गणितका धारणालाई प्रक्रियासँग सम्बन्धित गरेर सिकाउन सकिन्छ।
हाम्रो स्थानीय स्तरमा भएका सामानहरूलाई गणितका सामग्रीको रूपमा प्रयोग गर्न सकिन्छ, जसले गर्दा विद्यार्थीहरूमा गणित प्रतिको डर हट्दछ।
शिक्षक साथीहरू, आजको शिक्षा दर्शन अन्तर्गत बाल बालिकाहरूमा हुने झगडाहरूको समाधान गर्ने तरिका के हो त भन्ने बारेमा छलफल गर्नेछौ।
घरका बालबालिका वा विद्यार्थीहरू साना साना कुरामा पनि झगडा गर्छन्। यसलाई हामीले व्यवस्था गर्यौं भने यो झगडा बढ्दै जाने र बालबालिकाले जीवनमा कुनै पनि द्वन्द्वको समाधान गर्न नसक्ने हुन्छन्। उनीहरूले के सही हो र के गलत हो भन्ने कुरा बुझ्न नसक्ने हुन्छन्। यसको लागि समयमा वा विद्यार्थीहरूको जुन समयमा झगडा परेको छ त्यो समयमा झगडाको समाधान गरिदिनुपर्छ।
यस विषयमा विभिन्न देशहरूमा शिक्षकको रूपमा काम गर्दै आइरहनुभएका र रातोबङ्गला फाउन्डेशनका ईसीडी एक्सपर्ट वा प्रशिक्षक कमला पराजुलीबाट सुनौ।
बिना र विनोद बीच एउटा कलमको लागि खोसाखोस हुन्छ। उनीहरू दुवै त्यस कलमलाई आफ्नो भनिरहेका हुन्छन्, जसले गर्दा उनीहरू बीच झगडा परेको हुन्छ।
यो मेरो कलम हो, यो तिम्रो कलम होइन, यो मेरो कलम हो।
अनि मेरो कलम कहाँ छ त? यो मेरो कलम हो, अघि भुइँमा खसेको थियो।
एउटा कलममा 2 झगडा हुन्छ र विनोदले आफ्नो कलम हो भनी बिनालाई धकलेर आफ्नो कलम खोसेर लिन्छ र बिना रुन्छ। त्यतिकै बेला शिक्षिका कक्षामा आइपुग्नुहुन्छ। बिना रोइरहेको देखेर शिक्षिकाले सोध्नुहुन्छ,
किन के भयो बिना, किन रोएको?
विनोदले मलाई पिट्यो, धकेल्यो र मेरो कलम खोसेर लग्यो।
अनि के त उसले मेरो कलम दियो?
किन बिनालाई पिटेको? जहिले पनि साथीलाई पिट्छौ किन हो? हँ, के गर्यो उसले तिमीलाई?
अनि के त, उसले मेरो कलम लियो।
अनि के त, साथीले कलम लियो भन्दामा पिट्नु पर्छ? जहिले पनि यस्तै गर्छ है तिमी त। ल भन, यो कसको कलम हो?
मेरो कलम हो।
होइन मिस, यो मेरो कलम हो, आज मात्र आमाले किनिदिनु भएको।
मेरो नयाँ कलम हो, आज मात्र ल्याइदिएको।
लौ, कसको कलम हो त यो? अब बिनालाई लेख्न देऊ है त।
विनोद मिसको अगाडि केही भन्न नसकेर आँखाभरि आँसु राखेर आफ्नो ठाउँमा बस्छ। बिना खुसी भएर जान्छ।
भर्खर सुन्नुभयो, एउटा सामान्य केटाकेटीको झगडा। उनीहरूको झगडा पर्यो भने हामीले प्राय कसरी यसलाई समाधान गर्छौँ? हामी भन्ठान्छौँ ठुलो मान्छे या अभिभावक या शिक्षक भएपछि हाम्रो काम झगडा छिनफान गर्ने हो भनेर। तर एकैछिन सोचौँ, सधैँ हामीले यो काम गरे केटाकेटीले आफै झगडा समाधान गर्न अथवा झगडा सकेसम्म नगर्न कसरी सिक्ने? अरूको मन, अरूको कुरा कसरी बुझ्ने? मैले के गरेँ अरूलाई के हुन्छ भन्ने कसरी बुझ्ने? झगडा समाधान गर्नको लागि हामीले पहिला त केटाकेटीलाई भावनाहरूको बारेमा ज्ञान दिनु पर्यो। केटाकेटीले खुसी हुने, नरमाइलो हुने, दुःख लाग्ने, उत्साहित हुने, रिस उठ्ने इत्यादि भन्ने भावनाहरू त महसुस गरेकै हुन्छन्। तर हामीले ती भावनाको नाउँ र कहिले के गर्दा अनुभव हुन्छ भन्ने कुरा अलिकति छलफल गरे उनीहरूलाई अरूको पनि भावना बुझ्न सजिलो होला। अब एकैछिन अघिको झगडा सम्झौँ। त्यसमा के भयो? शिक्षकले को दोषी र अब के गर्ने भन्ने कुरा केटाकेटीको आफ्नो कुरा राम्ररी नसुनिकन नबुझिकन निर्णय गरिन्। कोही बच्चा अलि चकचकी छ भने उसलाई बदमास ठहराउनु त मिल्दैन होला। त्यस्तै कसैले गल्ती गर्यो भन्दैमा सधैँ ऊ गल्ती नै हुन्छ भन्ने पनि भएन। त्यसैले पहिला झगडा समाधान गर्नको लागि हामी छ चरण दृष्टिको प्रयोग गर्न सक्छौँ। यी छ चरणहरू के हुन् हेरौँ। ए, अवस्थालाई नरम तरिकाले सामना गर्नुहोस्, अवस्था नियाल्नुहोस्, बाल बालिकासँग नम्र बोलीमा कुरा गरी भुइँमा उनीहरूसँगै बस्नुहोस्। यदि बाल बालिकाले कुनै हानिकारक वा अस्वीकार्य व्यवहार देखिएमा त्यसलाई रोक्नुहोस्, जस्तो एउटाले अर्कोलाई पिटिराखेको छ भने रोक्नुहोस्। दुई, बाल बालिकाको भावनालाई स्वीकार्नुहोस्। शिक्षकले अथवा अभिभावकले महसुस गरेको र देखेको कुरा विस्तृत रूपमा बयान गर्नुहोस्। जस्तै, तिमी त रोएको देख्छु, नरमाइलो लागेको जस्तो छ हो। बाल बालिकाको भावनालाई बुझे जस्तो लाग्ने बित्तिकै त्यो बाल बालिकाको आधा पीडा हराए जस्तो हुन्छ। ए, मेरो अवस्था कसैले बुझेछ जस्तो लाग्छ। तिन, जानकारीहरू सङ्कलन गर्नुहोस्। कुनै एक मात्र विद्यार्थीलाई इङ्गित हुने गरी खुला प्रश्नहरू सोध्नुहोस्। यसै गरी अर्को विद्यार्थीलाई पनि खुला प्रश्नहरू सोध्नुहोस्। जस्तै, तिमीले उसलाई पिटेको हो? तिमीले यसो गरेको हो? उसले भनेको ठिक हो भन्ने होइन कि? यतिखेर उनीहरूलाई के भयो ल भन त भन्ने मौका दि। एउटा बच्चाले बोल्दाखेरि अर्कोलाई बोल्न नदि, पर्ख तिम्रो पनि पालो आउँछ भन् र उसलाई बोल्न दि। दोस्रो बच्चाले बोल्दाखेरि पहिलोलाई, पर्ख तिमीले भर्खर भन्यौ उसको पालो भनेर एकैछिन रोकाउ। चार, समस्यालाई पुनर्कथन गर्नुहोस्। बाल बालिकाले दिएको उत्तरहरूका आधारमा समस्याका बारेमा स्पष्ट पार्नुहोस् र बाल बालिकाका समस्यासँग मेल खाए नखाएको जाँच्नुहोस्। माने उनीहरूले बुझ्ने गरेर मैले त यस्तो बुझेँ हो भनेर सोध्नुहोस्। पाँच, समाधानका बाटाहरू सोध्नुहोस्। सहमतिमा एक निष्कर्षमा पुग्नुहोस्। बाल बालिकालाई एक अर्कासँग कुराकानी गर्न प्रोत्साहन दिनुहोस्। आवश्यक सुझावहरू दिन तयार रहनुहोस्, तर सकेसम्म उनीहरूले आफै गरे राम्रो। जब बाल बालिकाहरू समाधानतिर पुग्छन् तब उनीहरूको समाधान पुनर्कथन गर्नुहोस् र दुवै सहमतिमा आएको कुराको सुनिश्चित गर्नुहोस्। फेरि मैले त यस्तो बुझे हो भनेर सोधो। छ, भविष्यमा चाहिने सहयोगका लागि तयार रहनुहोस्। बाल बालिकाहरू पुनः खेल वा क्रियाकलापहरूमा सहभागी हुँदा कहिले काहीँ समाधानको पनि स्पष्टीकरण चाहिने हुन सक्छ, यसका लागि पनि तयार हुनुहोस्। अथवा कहिले काहीँ, ओहो तिमीले त आज साथीको कलम हराउँदा मिलेर खोजेछौ नि भन्न सकिन्छ। उनीहरूले जे चिज पहिलोचोटि झगडा गरेको थिए त्यो चिजलाई आफै समाधान गरे भने आफूले ए मैले त यस्तो देखेँ तिमीले यस्तो गर्छु भनेका थियौ आज त गर्यौ नि त स्याबास भन्न सकिन्छ। त्यो गरेपछि बाल बालिकालाई आफै झगडा समाधान गर्ने मौका हुन्छ। अब फेरि त्यो अघिको झगडा सुनौ। यसपालि शिक्षकले अर्कै तरिकाले समाधान गर्न खोज्नुहुन्छ। सुनौ,
बिना र विनोद बीचमा एउटा कलम मेरो हो भनी खोसाखोस हुन्छ, उनीहरू बीच झगडा परेको हुन्छ।
यो मेरो कलम हो,
यो तिम्रो कलम होइन, यो मेरो।
अनि मेरो कलम कहाँ छ त? यो मेरो कलम हो, अघि भुइँमा खसेको थियो।
एउटा कलममा दुईजनाको झगडा हुन्छ र विनोदले आफ्नो कलम हो भनी बिनालाई धकलेर आफ्नो कलम खोसेर लिन्छ र बिना रुन्ची त्यतिकै बेला शिक्षिका कक्षामा आइपुग्नुहुन्छ। बिना रोइरहेको देखेर शिक्षिकाले सोध्नुहुन्छ,
लौ 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 के भयो बिना, किन रोइरहेको? दुवैजना तिमीहरू यहाँ आऊ त, ल भन किन रोएको बिना, तिमी नरो, एकछिन नरोइकन भन त।
विनोदले पिटेर हकेल्यो,
होइन मिस, त्यो मेरो कलम हो।
पख है विनोद, म तिमीलाई पनि बोल्ने पालो दिन्छु, अहिले म बिनाको कुरा सुन्दैछु। बिना तिमीलाई नराम्रो लागेको म देख्दैछु, के भयो भन त?
विनोदले मलाई पिट्यो र धक्कियो, मेरो कलम खोसेर लग्यो।
विनोद ल भन त के भयो?
अनि उसले मेरो कलमलाई उसको भनेर दिनन्।
ए, तिमीहरू यो कलमको लागि झगडा गरेको हो?
होइन, मेरो कलम हो नि मिस।
बिना मलाई थाहा छ तिमीलाई साथीले हिर्काएको र धकेलेकोमा दुःख लागेको छ, अनि विनोद तिमीलाई पनि रिस उठिरहेको होला। विनोद साथीहरूलाई यसरी पिट्नु हुन्न नि, धकेल्नु पनि हुन्न, र तिमीलाई कसैले पिट्यो भने के हुन्छ सोच त?
दुख्छ।
अनि तिमीले साथीलाई पिटेर ढकेल्दा बिनालाई पनि त दुख्यो होला नि, तिमीले साथीको चित्त दुखायो, अब कसरी ठिक गर्ने होला है?
सरी बिना।
तिमीहरू यो कलमको लागि झगडा गरिरहेका रहेछौ, साँच्चै भन त यो कसको कलम हो?
यो मेरो कलम हो, आज मात्र आमाले किनिदिनु भएको। म टोयलेट जाँदा कलम यही मेरो आफैमा राखेको थिएँ, उसले मेरो कलम लिएको।
होइन, मेरो नयाँ कलम हो, आज मात्र ल्याइदिएको, मैले नि यही राखेको थिएँ, मेरो होलामा नै छैन।
ए, दुबईको यस्तै कलम रहेछ, भनेपछि एउटा कलम कहाँ गयो होला त? अब के गर्ने होला?
मिस एकचोटि बिनालाई झोला चेक गर्नु भन्नु न।
कलम तिम्रो झोलाभित्र पनि त हुन सक्छ नि, त दुबईले एकैचोटि आफ्नो झोला राम्ररी हेर त, कलम त्यही छ कि?
हुन्छ मिस।
दुबईले आफ्नो झोलामा खोज्न थाल्छन्, नभन्दै कलम बिनाको झोलाको भित्र पालमा छिरेको हुन्छ। बिना आफ्नो कलम भेटेर खुसी हुन्छ।
मिस, बिनाको कलम त उसको झोलामै रहेछ।
मेरो कलम नि यसै थियो।
ए, ल बिनाको कलम त झोलाभित्रै नै रहेछ, त्यसो भए यो विनोद कलम होला, बिनाले थाहा नभएर तिम्रो कलमलाई आफ्नो भन्ठानेको होला। अब अर्को पटक यस्तै भयो भने, कसैले केही हरायो भने के गर्ने होला त? ल भन त,
पहिले आफ्नो झोलामा खोजौ मिस।
सरी बिना, अब तिमीलाई छुट्दिन।
शिक्षक साथीहरू, सुनिहाल्नु भयो विद्यार्थीहरूका द्वन्द्व र त्यसलाई समाधान गर्ने तरिकाहरू के कसरी हो भनेर। कल्पना पराजुलीले भन्नुभए जस्तै हामीले सही समयमा सही तरिका अपनाएर बालबालिकाहरूको द्वन्द्व समाधान गर्न एकदमै जरुरी छ।
अभिभावकत्वको यस खण्डमा आज हामी विभिन्न अभिभावकका विभिन्न बालबालिका हुर्काउने शैलीबारे छलफल गर्नेछौं।
समाज निर्माणको आधारभूत जग नै परिवार हो। परिवारबाटै बच्चाहरूले हुर्कने क्रममा जिउने कला सिकिरहेका हुन्छन्। त्यसैले तपाईँहरूले कसरी आफ्ना बच्चाहरूलाई हुर्काउनुहुन्छ, त्यही अनुरूप उनीहरूले सिपहरू सिकिरहेका हुन्छन्। अनुसन्धानले के देखाएको छ भने अभिभावकत्वको शैली चार किसिमका हुन्छन्। तपाईँहरूले कुन शैलीबाट आफ्ना बच्चाहरूलाई हुर्काउँदै हुनुहुन्छ त?
पहिलो हो तानाशाही खाले शैली अथवा अधिनायकवादी, जस्तै
मामु मक सकेपछि म पनि भाइसँग खेल्न जान्छु है।
पढ्दैन, त्यहाँ थपक्क न त्यहाँ कोठामा बसेर पढेर बस्ने, त्यहाँ जाँच आउन लागिसक्यो, पढ्नु पर्छ, पढ्दैन त्यहाँ खेल्ने चेल्ने होइन।
यसमा अभिभावकले आफ्ना बच्चाहरूलाई आफूले चाहेको जस्तो मात्रै गर्न लगाउँछन्, एकदमै कडा नियन्त्रणमा राख्ने, आफूले भनेको जस्तो बच्चाले नगरेको खण्डमा रिसाउने, गाली गर्ने तथा सजाय दिने। यसरी हुर्केको बच्चा पछि गएर आक्रामक हुने, रिसाहा हुने र सकारात्मक रूपमा अघि बढ्न नसक्ने हुन्छन्।
दोस्रो उदार तर जिम्मेवारी विहीन शैली, जस्तै
के भयो रजनी, तिम्रो अनुहार कस्तो निन्याउरो आज?
आज त्यही स्कुलबाट साथीका जान्छु भन्थे नानुले, नजा भनेको, रिसाएर स्कुल गएकी छे।
हो र, म त तिनीहरूले साथी कहाँ जान्छु भने म त पठाइदिन्छु, नाइ भन्दिन, उनीहरूलाई के मन लाग्छ त्यही गर्न दिन्छु म त।
यसमा अभिभावकले आफ्ना बालबच्चाहरूसँग संलग्न हुने, उनीहरूको माग वा चाहना पनि सुन्ने र बच्चाले गरेको जे कुरा पनि सजिलै स्वीकार्ने हुन्छन्। बच्चाहरूको सबै मागहरू पूरा गरिदिने हुन्छन्, तर आफूले जिम्मेवारीपूर्वक बच्चालाई आवश्यक सहयोग नदिने हुन्छन्। यस्ता वातावरणमा हुर्केका बच्चाहरू आफ्ना भावना र इच्छा शक्तिमा नियन्त्रण गर्न सक्दैनन् र जिद्दी हुने हुन्छन्।
तेस्रो, व्यवस्थाको शैली, जस्तै
मामु खाजा के खाने,
यसमा अभिभावकले आफ्ना बच्चाको क्रियाकलापमा पटक्कै संलग्न हुँदैनन्। एकदमै कम रूपमा निगरानी गरी थोरै मात्रामा मात्रै बीचमा पाबन्दी लगाउँछन्। यसरी हुर्केका बच्चाहरूको अरूसँगको सम्बन्ध राख्ने सिप राम्रो हुँदैन र अटेरी हुन्छन्।
चौथो अनि सबैभन्दा राम्रो अभिभावकत्व शैली भनेको आधिकारिक शैली हो, जस्तै
अमृता हिजो तिमीले गीत गाएर कस्तो मिठो थियो बुझ्यौ।
ओहो मामु, मलाई त कस्तो गिटार बजाएर गीत पनि गाउन मन लाग्छ।
हो तिमीलाई गिटार बजाउन मन लाग्छ, ल उसो भए तिम्रो अब लामो बिदा आउने बेलामा म तिमीलाई म्युजिक क्लासमा हालिदिन्छु अनि तिमीले त्यहाँ राम्ररी सिक है, अनि तिमीले पनि गिटार बजाएर गीत गाउन सकिहाल्छौ नि।
यस्ता अभिभावकहरूले आफ्ना बच्चाहरूको भावना बुझी र उनीहरूसँग व्यवहार गर्छन्। आफ्ना बच्चाहरूका विभिन्न पक्षहरू जस्तै शारीरिक, बौद्धिक, भावनात्मक र सामाजिक पक्षहरूमा ध्यान दिन्छन्। उनीहरूलाई बालकेन्द्रित भएर हुर्काउँछन्। उनीहरूले गर्ने कामहरूको सराहना गरी खुसी व्यक्त गरी उनीहरूको हौसला बढाउँदै आत्मविश्वासी बनाइरहेका हुन्छन्। उनीहरूलाई उमेर अनुसारको कामको अभिभारा दिएर घरका कामहरूमा सहभागी गराएर उनीहरूलाई जिम्मेवार जीवन बाँच्ने सिपको विकास हुनुका साथै एक जिम्मेवार नागरिक बनाउन सहयोग पुर्याइरहेका हुन्छन्।
बच्चाहरू प्राय जिज्ञासु हुन्छन्। उनीहरूले उमेर सापेक्ष बारम्बार प्रश्नहरू गरिरहनु स्वाभाविकै हो। त्यसैले यस्तो बेलामा यस्ता खाले आमा बुबाले उनीहरूको प्रश्नको झर्को नमानी जवाब दिन्छन्।
बच्चाहरूलाई कस्तो किसिमको सहायता चाहिन्छ त्यसका लागि सधैँ तयार हुन्छन्। आफू र बच्चाहरू समय तालिका बमोजिम समय बिताउँछन्। आफ्नो ठाउँ परिवेश अनुकूल पारिवारिक नियमहरू हुन्छन् र सोही अनुसार आफूहरू र आफ्ना बच्चाहरूलाई चल्न सिकाउँछन्। यसरी बच्चाहरू बिस्तारै अनुशासित हुँदै जान्छन्।
यस्ता अभिभावकहरूले समानुभूतिको भावनाहरू जस्तै चित्त दुखेका, रिस उठेका, डर लागेका, नरमाइलो मानेका, पछुतो भएका, लाज लागेका आदि कुराहरू उनीहरूले व्यक्त गर्न सकोस् वा सिकोस् भनेर बेला बेलामा उनीहरूलाई थाहा दिइरहेका हुन्छन्। यसो गर्नाले बालबालिकाहरूले आफ्ना अभिभावकले उनीहरूलाई धेरै माया र वास्ता गरिरहेका छन् भन्ने महसुस गर्छन्।
यस्ता अभिभावकहरूले आफ्नो निगरानीका साथ उनीहरूलाई आफूमा निर्भर रहन सिकाउँछन्, स्वतन्त्र रूपले काम गर्न सिकाउँछन्, उनीहरूलाई गरेर सिक्ने थुप्रै अवसरहरू प्रदान गर्छन्। उमेर अनुसार के गर्नुहुन्छ र के गर्न हुँदैन भन्ने कुराको निर्धारण गर्न मद्दत गर्छन्। बच्चाले गरेको भूलको कारणहरू औँलाइदिने र सजायभन्दा उसले गरेको भूलको कारण सृजना हुने परिणामको बारेमा बुझाउने हुन्छन्। यसरी हुर्काइएका बच्चाहरू पछि गएर आफ्ना क्षेत्रमा सफल हुनुका साथै कुशल प्रतिस्पर्धी हुन्छन्।
अभिभावकत्वका यी चार शैलीमा तपाईँ कस्तो खालको अभिभावक हुनुहुन्छ याद गर्नुहोला। यदि तपाईँको कुनै अभिभावकत्व शैलीको छ भने आफ्नो शैलीलाई आधिकारिक शैली बनाउनतिर लाग्नुहोला।
विश्वास छ आफ्नो बच्चाहरूको विकासको लागि आफ्नो अभिभावकत्वको शैलीमा तपाईँहरूले परिवर्तन गर्नुहुनेछ।
हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। तपाईँहरूले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नुहोस् र आफ्ना चिनेका शिक्षक तथा अभिभावकहरूलाई पनि सुन्न प्रोत्साहन गर्नुहोस्। शिक्षा सम्बन्धी रमाइला कुराहरूमा समावेश हुनका लागि हाम्रो पेजलाई लाइक तथा सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला। हामीलाई सम्पर्क गर्न फेसबुक पेज रातो बङ्गला फाउन्डेसनमा लेखी पठाउनुहोस् वा रातो बङ्गला फाउन्डेसन पाटन ढोका ललितपुरमा पत्र पठाउनुहोस् वा रेडियो बाल सिकाई @rbf@gmail.com मा इमेल पठाउनुहोस्। नमस्कार।